नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2081 साल भदौ 9 गते आइतबार, भाद्र कृष्ण पक्ष षष्ठी तिथि, तदनुसार अगस्त महिनाको 25 तारीक सन् 2024, नेपाल सम्वत 1144। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। जलनको उपचार निशुल्क गरिँदै शीर्षकमा गोर्खापत्र दैनिकले प्राथमिकता दिँदै खबर बनाएको छ। सरकारले जलन भएका बिरामीको निशुल्क उपचार गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलन भएका बिरामीका लागि निशुल्क उपचार गर्ने कार्यविधि बनाएर लागू गर्न लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले जलन भएका बिरामीको निशुल्क उपचार गर्न लागेको जानकारी दिँदै सहमतिका लागि कार्यविधि अर्थ मन्त्रालयमा पठाइसकेको बताउनुभयो। अर्थबाट सहमति आएपछि जलनको उपचार निशुल्क हुने उहाँले बताउनुभयो। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले जलनको उपचार निशुल्क गर्ने गरी सो कार्यलाई प्राथमिकता दिनुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताउनुभयो। स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार जलनका बिरामीको प्राथमिक उपचार जिल्ला अस्पतालमा हुनेछ। प्रवक्ता डाक्टर बुढाथोकीले त्यहाँ उपचार हुन नसकेका बिरामीलाई केन्द्रीय अस्पतालमा रिफर गरिने बताउनुभयो। उहाँका अनुसार जलन उपचारको प्रयोजनका लागि सरकारी अस्पताललाई प्राथमिक र सेकेण्डरी तहमा छुट्याइनेछ। प्राथमिक तहका अस्पतालका रूपमा जिल्ला अस्पताललाई मानिनेछ। जलन भएका सामान्य सर्जरी गर्नुपर्ने बिरामीलाई जिल्ला तहमै उपचार गरिनेछ भने धेरै जलन भएको अवस्थामा जिल्ला अस्पतालले केन्द्रीय तथा प्रादेशिक अस्पतालमा रिफर गर्नेछन्। 77 वटै जिल्लामा प्राथमिक तह निर्धारण गरेर जलनको बिरामीको उपचार हुनेछ। जलनको उपचार निशुल्क गरिँदै गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो खबर छापेको हो। एक वाइड बडी दुई महिनादेखि इटालीमा अलपत्र, अर्को वाइड बडी पनि बुधबार उतै जाँदै, कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको हो। नेपाल वायुसेवा निगमको वाइड बडी जहाज अन्नपूर्ण विस्तृत मर्मत सी चेकका लागि इटालीको नेपल्समा अलपत्र परेको 60 दिन लागेको छ। अर्को वाइड बडी मकालुलाई साउन आठमा सी चेकका लागि लैजानुपर्नेमा एक महिना ढिला भइसकेको छ। चाडपर्वको मुखमा दुवै वाइड बडीको उडान अवरूद्ध हुँदा निगमले आमदानीको 60% दैनिक 4 करोड़ गुमाउने भएको छ। त्यसमाथि कुल 4 ठूला जहाज मध्ये तेस्रो न्यारो बडी पनि सी चेकका लागि पठाउने बेला भएको छ। सी चेक नियमित र प्राविधिक प्रक्रिया भए पनि निगम व्यवस्थापनको लापरवाहीले उडान अस्तव्यस्त हुने गरी दुवै वाइड बडी एकैपटक ग्राउण्डेड हुने अवस्था आएको छ। वाइड बडी अन्नपूर्ण इटाली पुगेको 2 महिना भए पनि कहिले आउँछ भन्नेमा निगम नेतृत्व अनुत्तरित छ। एमाले निकट कर्मचारी सहित साउन 7 को बेलुकी प्रधानमन्त्री निवास बालुवाटार पुगेका निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले साउन मसान्तभित्रै जहाज फर्काउने प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गर्नुभएको थियो। सी चेकका लागि लैजानुपर्ने अर्को वाइड बडी मकालु अधिकारीको आग्रह र प्रधानमन्त्रीको निर्देशनमा रोकिएको थियो। प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवड़ा समेत सहभागी छलफलमा निगमका कार्यकारी अध्यक्ष अधिकारीले इटालीको नेपल्समा असार 9 पुर्याइएको जहाजलाई एजेन्ट कम्पनीले साउन 31 नेपाल फर्काइदिने बताउनु भएको थियो। त्यही आधारमा अर्को वाइड बडी विमान मकालुको उडान समय 3 घण्टा थपिएको थियो। प्रधानमन्त्री ओलीले प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यको मोबाइलबाट नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई फोन गरेर वाइड बडी मकालुको उडान समय थपेर व्यावसायिक उडानलाई निरन्तरता दिलाउन निर्देशन दिनुभयो। एक वाइड बडी दुई महिनादेखि इटालीमा अलपत्र, अर्को वाइड बडी पनि बुधबार उतै जाने, कान्तिपुर दैनिकले अग्रपृष्ठमा यो खबर बनाएको हो। युवालाई रूचि भएको क्षेत्रमा मात्र लाग्न आग्रह, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। प्रधानमन्त्री केपी शर्मा ओलीले रूचि र क्षमता भएको क्षेत्रमा मात्रै लाग्न युवालाई आग्रह गर्नुभएको छ। शनिबार राजधानीमा आयोजित काठमाडौँ युथ कन्क्लेभ केवासीमा सहभागी युवालाई सम्बोधन गर्दै ओलीले रूचि र क्षमता पहिचान नगरी काममा लाग्दा सफलता हात पार्न मुस्किल पर्ने बताउनुभयो तर जुन क्षेत्रमा लागे पनि सफलता हात पार्न निरन्तर डटेर लाग्नुपर्ने समेत बताउनुभयो। नेपाली युवा कोही भन्दा कम छैनन्। खेलकूद वैज्ञानिक आविष्कार लगायतको क्षेत्रमा नेपाली युवाले गरेको प्रगति लोभलाग्दो छ। त्यसलाई निरन्तरता दिनुपर्छ ओलीले भन्नुभयो। तपाईहरू मेहनत गर्नुहोस्, मेहनतको कदर सरकारले गर्छ। विश्वका अधिकांश ठूला काम युवाबाटै भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो अनुसन्धान आविष्कार लगायतका क्षेत्रमा जति काम भएका छन् सबै युवाबाटै भएका छन्। तसर्थ म फेरि पनि भन्न चाहन्छु तपाईहरू पनि विश्व कीर्तिमान कायम राख्ने काम गर्नुहोस्। कक्षा 12 वा स्नातक उत्तीर्ण गरेको छु भन्ने घमण्ड बोकेर नहिँड्न पनि उहाँले युवालाई अनुरोध गर्नुभयो। नेपालमा महिला प्रधानमन्त्री बन्ने पालो कहिले आउँछ भन्ने एक युवाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ। दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुन सक्छ तर छिट्टै बनाउने बारेमा सोचिराखेको छु ओलीले भन्नुभयो। युवालाई रूचि भएको क्षेत्रमा मात्र लाग्न आग्रह गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। बक्यौता बारे आज लेखा समितिमा छलफल नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। नेपाल विद्युत प्राधिकरणले कागज पत्र बुझाएको 18 दिनपछि सार्वजनिक लेखा समितिले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसूल सम्बन्धमा थप छलफल गर्दैछ। समितिले यही एजेण्डासहित आज 1 बजेका लागि बैठक बोलाएको छ। प्राधिकरणले गत 24 साउनमा लेखा समितिमा टाइम अफ डे टीओडी मिटरको मासिक तथ्याङ्क र लोड प्रोफाइल सहितको डाटा, विभिन्न समितिको अध्ययन प्रतिवेदन, विभिन्न अदालतका फैसला, लग सीट लगायत विवरण बुझाएको थियो। त्यसको 18 दिनमा यसमाथि छलफल गरेर निर्णय लिन बैठक बोलाइएको छ। लेखा समितिले प्राधिकरणबाट प्राप्त कागजपत्रमाथि अध्ययन बिना नै बैठक बोलाएको हो। टीओडी मिटरको तथ्याङ्क अध्ययन गर्न इलेक्ट्रिकल इन्जिनियर जस्ता प्राविधिक जनशक्ति चाहिन्छ। समितिमा त्यस्तो जनशक्ति छैन। विद्युत बक्यौताबारे संसदको सार्वजनिक लेखा समितिले 3.5 वर्ष अघि नै अध्ययन गरेको थियो। पर्याप्त छलफल पछि 25 चैत 2077 समितिले उद्योगीहरूबाट 2072 साउनदेखिको प्रिमियम शुल्क असूल गर्न ऊर्जा मन्त्रालय मार्फत विद्युत प्राधिकरणलाई निर्देशन दिएको थियो। पछिल्लो 1 वर्षमा लेखा समितिमा ठूला भ्रष्टाचार सहितका 72 उजुरी तर सभापति पोखरेल नियोजित रूपमै कुलमानको पछि अधिकांश सदस्य भने समितिले यसअघि गरेका निर्णय, अदालतका फैसला, महालेखाको प्रतिवेदन तथा विभिन्न समिति र सरकारका निर्देशनमा टेकेर निर्णय गर्ने पक्षमा बक्यौताबारे आज लेखा समितिमा छलफल शीर्षकमा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। सबै राजनैतिक दलको संलग्नतामा सरकारले विद्यालयलाई कानूनी रूपमै शान्ति क्षेत्र घोषणा गरे पनि तीनै दलहरूले विद्यालय र बालबालिकालाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गरिरहेका छन्। तीन प्रमुख दलकै भातृ संगठनहरूले विद्यालय तहमै पुगेर आआफ्ना कमिटी विस्तार गरिरहेका छन्। पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको भदौ 15 गते हुने धादिङ जिल्ला सम्मेलनको तयारी स्वरूप विद्यालय स्तरीय कमिटी गठनलाई तीव्रता दिएको छ। यसअघि कांग्रेस निकट नेवी संघ र एमाले निकट अनिरा सोभ्यूले पनि एकाई कमिटी गठन गरिसकेका छन् तर साउन 29 गते धादिनको नीलकण्ठ नगरपालिका 7 स्थित सुनौलो भैरवी माविमा अखिल क्रान्तिकारीको टोली पुगेर विद्यार्थीलाई जबरजस्ती सदस्यता दिलाई कमिटी गठन गरी बाल बालिकालाई मानसिक तनाव दिएका प्रधान अध्यापक पुरूषोत्तम दाहालले बताउनुभयो। उहाँका अनुसार बिहान आएको अखिल क्रान्तिकारीको टोलीलाई फर्काइए पनि पछि दिउँसो 4 बजे पुनः स्कूल प्रवेश गरी कक्षा कोठामै पुगेर बाल बालिकालाई बलजफ्ती सदस्यता वितरण गरी कमिटी गठन गरिएको छ। कक्षा कोठामै राजनैतिक भाषण र नाराबाजी समेत भएको विद्यालय प्रशासनले जानकारी दिएको छ। किताब बोक्ने हातमा दलको झण्डा नागरिक दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। सवारी दुर्घटना, सुनकोशीमा तीन बेपत्ता, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलनचोर गाउँपालिका एक कुडुलेमा शनिबार एक सवारी साधन सुनकोशी नदीमा खस्दा तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार करिब 5:30 बजे खोटाङको हलेसीबाट काठमाण्डु आउँदै गरेको सवारी नम्बर नखुलेको चालक सहित चारजना रहेको हाइलेक्स गाड़ी अनियन्त्रित भई सुनकोशी नदीमा खसेको हो। गाड़ीसँगै बेपत्ता हुनेहरूमा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका जगाती बस्ने चालक अविन बाँके, सोही ठाउँ बस्ने प्रणीत स्यागु, बलराम घटुआ रहेको प्रहरीले जनाएको छ। बेपत्ता सवारी साधन र यात्रुको खोजी कार्य भइरहेको प्रहरी परीक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो। यसै गरी पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबुखैरिनी गाउँपालिका दुई ऐना पहरा स्थित मर्स्याङदी नदीमा शुक्रबार भएको बस दुर्घटनामा परि मृत्यु भएका 27 जना भारतीय नागरिकको शव भारत लगिएको छ। चितवनका प्रमुख जिल्लाधिकारी इन्द्रदेव यादवले विमानबाट 25 वटा शव र स्थल मार्ग हुँदै 2 वटा शव भारत लगिएको जानकारी दिनुभयो। यो खबर पनि गोर्खापत्र दैनिकले नै छापेको हो। तनहुँ दुर्घटनामा परि ज्यान गुमाएका सबै भारतीय नागरिकको शव भारत पठाइएको छ। उहाँले भन्नुभयो, चालक र सहचालक गोरखपुरका भएका कारण उनीहरूलाई स्थल मार्गबाट र अन्य 25 जनालाई हवाई मार्गबाट महाराष्ट्रमा शव पठाइएको हो। शव लिन भारतको बंगालबाट भारतीय वायुसेनाको KC-3810 नम्बरको जहाज भरतपुर विमानस्थल आएको थियो। शव भारत लैजानु अघि भरतपुर अस्पतालमा पोस्टमार्टम गरिएको थियो। यो दुईवटै खबर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको हो। अमेरिकाको भर्जिनियास्थित मनासस पार्क स्थित घरबाट 3 सातादेखि 16 साउन बेपत्ता काब्रे पनौतीकी ममता काफ्लेको हत्या भएको आशंका गरिएको छ। अदालतमा प्रहरीले बुझाएको कागजपत्र र विवरणमा श्रीमान नरेश भट्टले घरमै ममताको हत्या गरेर शव बाहिर लगेको हुन सक्ने आशंका गरिएको अमेरिकी संचार माध्यमले जनाएका छन्। नरेश कञ्चनपुरका हुन्। ममतालाई बेपत्ता बनाएको र अनुसन्धानमा सहयोग नगरेको अभियोगमा नरेशलाई मनासस प्रहरीले शुक्रबार पक्राउ गरी अनुसन्धान थालेको छ। उनले 15 साउनमै ममताको हत्या गरेको आशंकासहित घरमा संकलित प्रमाण प्रहरीले अदालतमा बुझाएको छ। काभ्रेको पनौती नगरपालिका 6 नमो बुद्ध स्थित सड़कको छेउमै कमल काफ्ले डेरी तथा चिया पसल चलाउँछन्। उनी अमेरिकामा बेपत्ता ममता काफ्लेका बुवा हुन्। छोरी बेपत्ता भएको खबर सुनेपछि उनको होश अस्थिर छ, तर दैनिक गुजाराका लागि पसल खोलिरहेकै छन्। लामो प्रश्न गरेपछि मात्रै छोटो जवाफ दिने कमलको माग छ। हामीलाई छोरीको सास चाहियो कि लास चाहियो, हाम्रो छोरी जीवित छिन् भने पनि चाहियो, छैनन् भने लास चाहियो। म सम्पूर्णमा यही अनुरोध गर्छु। महाभारत गाउँपालिका एक गोकुले स्थायी ठेगाना भएको काफ्ले परिवार पनौती आएको करिब 30 वर्ष भयो। दुई छोरा रहेका उनको छोरी ममता मात्रै हुन्। साइन्स विषयमा पनौतीबाट 11 र 12 उत्तीर्ण ममताले भारतको बेंगलोरबाट बीएससी नर्सिङ गरेकी हुन्। अमेरिकामा नेपाली नर्स बेपत्ता घटना, श्रीमानबाटै हत्याको आशंका, अदालतमा प्रमाण पेश, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। 1,00,000 भन्दा बढ़ी नक्कली सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गरिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अन्तिम चरणमा पुर्याएको छ। पहिलो चरणको छानबिन अन्तिम चरणमा पुगेको अख्तियार स्रोतले जनाएको छ। प्रहरीले अनुसन्धान गरेका र विभिन्न समयमा विदेश बसेका र त्यहाँबाट फर्किएका व्यक्तिलाई दिएको लाइसेन्सलाई आधार मानेर गरिएको छानबिन अन्तिम चरणमा पुगेको छ। अख्तियार स्रोतले भन्यो, अख्तियार स्रोतका अनुसार नक्कली लाइसेन्स वितरण प्रकरणमा मुछिएका करिब 350 कर्मचारीमाथि अनुसन्धान भइरहेको छ। नक्कली लाइसेन्समा छानबिन तीव्र, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको हो। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। छिमेकीको सद्भाव शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। नेपाल र भारत युगौंदेखि घनिष्ठ मित्रता भएका दक्षिण एसियाली मुलुक हुन्। यी दुई देशबीचको अनुकरणीय सम्बन्ध र मित्रता विश्वमा विरलै देख्न पाइन्छ। कतिपय मुलुकको छरछिमेक सम्बन्ध राजकीय तथा औपचारिकतामा मात्र सीमित भएको देखिन्छ। कतिपय मुलुकको छिमेक सम्बन्ध त वैरभावपूर्ण समेत हुन्छ। नेपाल र भारतबीच भने राज्य स्तरको घनिष्ठ सम्बन्धसँगै मित्रताका अनेक आयाम रहेका छन्। छिमेकी सद्भाव शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको हो। नागरिक दैनिकले दुर्घटनाको देश शीर्षकमा सम्पादकीय छापेको छ। कुनै पनि प्रकोप प्राकृतिक हुँदैनन्, त्यसको कारण मानवीय क्रियाकलाप नै हुन्छ भन्ने पछिल्लो ज्ञानलाई मान्ने हो भने हाम्रा दुर्घटना विपदहरूमा हामी स्वयं नै जिम्मेवार छौं। भलै जलवायु संकटमा हामी हाम्रा कारणभन्दा पनि पश्चिमा विकसित देशहरूको गल्तीको सजाय पाइरहेका छौं, तर आफूलाई जोगाउने जिम्माबाट हामी पछि रहेका छौं, अर्थात विगतबाट चेतिरहेका छैनौं। दुर्घटनाको देश शीर्षकमा नागरिक दैनिकले सम्पादकीय छापेको हो। कान्तिपुर दैनिकले डेंगी संक्रमण फैलिन नदिन पूर्व तयारीमा जोड़ दिउ शीर्षकमा सम्पादकीय छापेको छ भने नेपाल समाचार पत्रले विदेशी विनिमय संचितको प्रभाव शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग छोटकरीमा। कृषिमा 164 विषादी प्रयोग, 12 मात्र परीक्षण, कारोबार दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। किसानलाई कृषि बालीमा 164 प्रकारका विषादी प्रयोग गर्न अनुमति दिएको सरकारले 12 प्रकारका विषादीको मात्र परीक्षण गर्दै आएको छ। सरकारले विषादीको परीक्षणलाई व्यापक नबनाउँदा उपभोक्ताको भान्सामा विषादीयुक्त खाद्य वस्तु तथा तरकारी र फलफूल पुग्ने गरेको छ। अहिले किसानले प्रयोग गर्दै आएका 162 मध्ये 152 प्रकारका विषादी परीक्षण भएको छैन। किसानले प्रयोग गर्ने 164 विषादी मध्ये सरकारले अहिलेसम्म तरकारी बालीमा प्रयोग गरिने करवामेट र अर्गानोफस्फेट समूहका विषादी मात्र परीक्षण गर्दै आएको छ। ती दुई समूहमा 12 मात्र विषादी पर्छन्। कृषि मन्त्रालयका एक अधिकारीका अनुसार सरकारले परीक्षण गर्दै आएको करवामेट र अर्गानोफस्फेट समूहका विषादी अहिले किसानले प्रयोग गर्न छाडिसकेका छन्। यी भन्दा घातक विषादीहरू किसानले प्रयोग गरेका छन्। पछिल्लो समय किसानहरूले सिन्थेटिक पाइरेट थ्रोइड कीटनाशक समूहभित्र पर्ने विभिन्न प्रकारका विषादी धेरै प्रयोग गरिरहेको ती अधिकारीले जानकारी दिए। कारोबार दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ। अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा मुस्ताङी लोकल आलुको उपभोक्तामा क्रेज शीर्षकमा खबर बनाएको छ। ठूला होटलमा होस् वा घर परिवारमा भान्सामा पाक्ने तरकारीमा आलुको प्रयोग अनिवार्य हुन्छ। भान्साको तरकारीमा मिसाउने आलुको मिश्रण नभए हामीले खानासँगै खाने तरकारी अपूर्ण हुन्छ। जुनसुकै तरकारीसँग मिल्ने आलुको विशेषता भनेकै यही हो कि आलु अपरिहार्य तरकारीको सारथी। हाम्रो सामान्य घर परिवारको भान्सामा पाक्ने तरकारीमा आलुको जोहोर नियमित गरिन्छ। चाहे माछा मासुमा होस् वा अन्य तरकारीमा मिसाउँदा होस् आलु सबै थोकमा प्रयोग हुन्छ। सहर बजारका सामान्यदेखि तारे होटलसम्म तरकारीको भेराइटी छुट्दैनन्। आलुलाई भान्सामा पाक्ने तरकारीका अलावा उसिनेर पोलेर साँधेर पनि खाइन्छ। यसका कारण मानव जीवनको महत्वपूर्ण भोजनका रूपमा आलुको विशेषता अनेकन छन्। हाम्रो भान्सा र होटल रेस्टुरेन्टमा नियमित रूपमा नछुट्ने महत्वपूर्ण तरकारी आलु देशका 77 जिल्लामा उत्पादन हुन्छ। यद्यपि नेपालमा छिमेकी देश भारतबाट पनि उल्लेख्य मात्रामा आलु आयात हुन्छ। हामीले तरकारीमा प्रयोग हुने आलुकै कुरा गर्दा मुस्ताङी आलुको खास र बेग्लै विशेषता हुन्छ। समुद्री सतहको 3000 मिटरको अग्लो उचाइको शीतोष्ण हावापानीमा उत्पादन हुने मुस्ताङी सेतो लोकल आलु शहर बजारका उपभोक्ता र सेवाग्राहीहरूले उत्तिकै रूचाइरहेकाले पनि मुस्ताङी लोकल आलुको क्रेज बढ़ी हुने गरेको पाइन्छ। मुस्ताङी लोकल आलुको उपभोक्तामा क्रेज शीर्षकमा अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा खबर बनाएको छ। कञ्चनपुरमा बाढ़ीले 1.5 अर्ब भन्दा बढ़ीको क्षति शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। असार अन्तिम साता अविरल वर्षासँगै आएको बाढ़ीले कञ्चनपुरमा खेतीपातीदेखि विकास निर्माण लगायतमा 1.5 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक महिना ढिलो गरी संकलन गरेको विवरण अनुसार सबै क्षेत्रमा गरी 1.57 करोड़ 10 लाख बराबरको क्षति भएको हो। यो खबर कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले 3 महिनाभित्रै तातोपानी भन्सारमा लगेज तथा भेहिकल स्क्यानर मेसिन जडान गरेर सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको छ, जबकि मेसिन 1 महिना अघि नै जडान भइसकेको छ। बरू चलाउने जनशक्ति नहुँदा जडान भएका मेसिनरी सञ्चालनमा भने आउन सकेका छैनन्। चिनिया अनुदानका भेहिकल स्क्यानर जडान तर जनशक्ति अभाव, जडान भइसकेको मेसिनलाई 100 दिनभित्र जडान तथा सञ्चालन गर्छु भन्दै अर्थमन्त्री पौडेलले घोषणा गर्नुभयो, तर अनुदानमा प्राप्त मेसिन चलाउने जनशक्ति नहुँदा त्यसै थन्किने चिन्ता, नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा यो खबर छापेको हो। र नेपाल उद्योग परिसंघले आगामी भाद्र 27 र 28 गते लगानी सम्मेलन गर्ने भएको छ। निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नव प्रवर्धन, रोजगारी सृजना, समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अगाडि बढ़ाउँदै आएको छ। नेपाल पूर्वाधार सम्मेलनको 5 औं संस्करण भदौ अन्तिममा राजधानी दैनिकले भित्री पृष्ठमा छापेको हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तरसंवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।